Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 and 102.7 MHz.
यही महिनाभित्र छ नम्बर प्रदेशका सातवटै मन्त्रालय स्थापना हुने प्रदेश सचिव प्रधानको भनाई, प्रदेश सभा हल तयार हुन करिब 3 महिना लाग्ने,
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बर्दियाको बडैया तालमा एकजनाको ज्यान गयो, अछामको मिल्ली गाउँपालिकामा ढुङ्गाले च्यापेर 2 जनाको मृत्यु,
सरकारले द्वन्दमा मारिएका सुरक्षाकर्मीहरू र कर्मचारीलाई शहीद घोषणा गर्यो, बेपत्ता छानबिन र सत्य निरूपण आयोगको म्याद 1 वर्ष थपियो,
र नेपाल पुलिस क्लब बुढासुबा गोल्ड कप फुटबलको सेमी फाइनलमा प्रवेश झापा बाहिरियो।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। प्रदेश नम्बर 6 को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले यही महिनाभित्र वीरेन्द्रनगरमा सबै 7 वटै मन्त्रालय स्थापना हुने बताउनु भएको छ। वीरेन्द्रनगरमा रिपोर्टर्स क्लब नेपाल शाखा सुर्खेतले गरेको साक्षात्कारमा प्रधानले मन्त्रालय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। मन्त्रालयका लागि छनौट गरेका संरचनाहरूमा रङ रोगन र मर्मतको काम भइरहेको पनि उहाँको भनाइ छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय भने क्षेत्रीय प्रशासनको कार्यालयमा स्थापना भइसकेकाले अरू 6 वटा मन्त्रालयका लागि काम अन्तिम चरणमा पुगेको बताइएको छ। प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय रहने भएका छन्। यसै गरी भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय पनि रहने भएका छन्। कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका प्रमुख थम्बराज श्रेष्ठले प्रदेश सभाका लागि छनौट गरिएको शैक्षिक तालिम केन्द्रको भवनमा ध्वनिको समस्या देखिएकाले सभाहाल व्यवस्थापन गर्न झण्डै 3 महिना लाग्ने बताउनुभयो। सार्वजनिक खरिद ऐन प्रक्रियाले गर्दा पनि समस्या समय लाग्ने भन्दै उहाँले ढिलै भए पनि कम खर्चमा उत्कृष्ट सभाहाल निर्माणका लागि खटिएको दावी गर्नुभयो। प्रदेश सभाको भवन व्यवस्थापन गर्न मात्र झण्डै 1 करोड लागत लाग्ने भन्दै श्रेष्ठले सभाहालको अहिलेको ध्वनि इको भएकाले पनि यसलाई हटाउने मात्र झण्डै 20 लाख खर्च लाग्ने बताउनुभयो। कार्यक्रम रिपोर्टर्स क्लब नेपाल शाखा सुर्खेतका अध्यक्ष सुशील खड्काको सभापतित्वमा सम्पन्न भएको हो।
बाँकेको नेपालगञ्ज गुलरिया सडक खण्ड अन्तर्गत बर्दियाको बडैया ताल गाउँपालिकाको कालिका बर्मेलीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजना युवकको ज्यान गएको छ। भे ख 528 नम्बरको ट्रकले भे 4 P 5984 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बढैयाताल आरका 31 वर्षे जगप्रसाद छेत्रीको घटनास्थलमै ज्यान गएको हो। ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
अछामको मेल्ले गाउँपालिकामा पत्थर निकाल्ने क्रममा ढुङ्गाले च्यापेर 2 जनाको ज्यान गएको छ। ऋषि दहमा रहेको घट्टे खोला भन्ने ठाउँमा घर निर्माण गर्न प्रयोग हुने पत्थर निकाल्ने क्रममा 55 वर्षीय हर्ष धामी र 40 वर्षीय मनबहादुर धामीको ज्यान गएको हो। 9 जनालाई पत्थर निकाल्दै गर्दा 81 माथिबाट खसेको ढुङ्गाले च्यापिएर नन्द विष्ट घाइते हुनुभएको छ। घाइते विष्टको उपचारका लागि बैलपाटा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा छाडा पशु चौपायले दुःख दिने गुनासो बढेपछि छाडा पशु चौपाय व्यवस्थापनको पहल भएको छ। ठाकुरबाबा नगरपालिका 4 को बगनहा खौलार गाउँका बासिन्दाले छाडा पशु चौपाय व्यवस्थापनको सुरुवात गर्न थालेका छन्। यसै सन्दर्भमा हाम्रा बर्दिया सहकर्मी भावुक योगीले बगना बर्दियाका खैराल गाउँका बडघर अर्जुन थापालाई छाडा पशु चौपायको व्यवस्थापन कसरी गरिरहनु भएको छ भनी सोध्नु भएको छ।
हाम्रो यहाँ छाडा पशुले चाहिँ धेरै समस्या पारेको थियो। हामीलाई रातिसम्म पनि छाडा पशु चाहिँ अब आफ्नो बालीनाली जोगाउनको लागि चाहिँ चौकीदारी गर्नुपर्ने यस्तो अवस्था सिर्जना भएको थियो। हामीले यसको दिगो समाधान हुनुपर्छ भन्ने हामीले विभिन्न निकायमा हामीले नगरपालिका वार्डपालिका लगायत विभिन्न हाम्रो यो सामुदायिक वनहरूमा पनि हामीले आवाज राखेको अवस्थामा पनि यो समाधान हुनलाई अलिकति प्रक्रियामा जानुपर्ने हुँदाखेरि ढिलासुस्ती भएको कारणले गर्दाखेरि हाम्रो बाली नोक्सानी तत्कालै नोक्सानको समस्यामा परेको र हामी प्रक्रियामा जाँदाखेरि अलि लामो समय कुर्नुपर्ने भएको हुँदाखेरि अब तत्काललाई के गर्ने भन्ने समस्या खड्केको हुँदाखेरि यहाँका यो छाडा पशु पीडित महिलाहरू जागरुक भएर उहाँहरूको सक्रियतामा र हाम्रो पनि सहयोगमा उहाँहरूले एउटा समिति बनाएर जति पनि यस गाउँमा छरिएर रहेका छाडा पशुहरू थिए यसलाई चाहिँ हामीले सङ्कलन गरेर व्यवस्थित गरेका छौँ। हाम्रो यो बबई सामुदायिक वन क्षेत्रभित्र एउटा कानेखोर जस्तो बनाएर हामीले व्यवस्थापन गरेका छौँ र यो सामुदायिक वनको केही आर्थिक सहयोगमा हामीले पराल ल्याएर 2-4 डलर पराल खरिद गरेर त्यसलाई पराल खुवाएका छौँ र महिलाहरूकै सक्रियतामा यसलाई पानी दिने गोबर मलहरू सोर्ने यावत कामहरू भइरहेको छ। जाडोको चिसोको मौसममा हामीले यो गाईलाई बचाइराख्न पनि गाह्रो भएको छ। अस्ति भर्खरै हाम्रो यहाँ चाहिँ 3 गाईको बच्चा हाम्रो यहाँ चितुवाले खायो। अहिले जङ्गली जनावरको पनि हाम्रो यो क्षेत्रमा चाहिँ धेरै आक्रमण भइरहेको छ। 3 घर चाहिँ हात्तीले चाहिँ अस्ति भर्खरै भत्काइदिएको छ।
कति गाई छन् अहिले?
अहिले यहाँ चाहिँ लगभग 65 गाई चाहिँ सानो बाछादेखि बुढोसम्म 65 लगभग गाईहरू अहिले हामीले यहाँ सङ्कलन गरेर राखेका छौँ।
खर्चको व्यवस्थापन के गर्नु भएको छ?
खर्च सामुदायिक वन क्षेत्रबाट थोरै लगभग 13,000 रुपियाँ चाहिँ सामुदायिक वनबाट सहयोग भएको थियो। त्यसले हाम्रो यो तारहरू खरिद गऱ्यौँ र परालहरू खरिद गऱ्यौँ र भोलि मात्रै पनि हामीले यो पानी पिउनको लागि नलकाको व्यवस्था गर्दैछौँ।
यो गाई व्यवस्थापन गर्नुभएको छ, यो कुन कुन ठाउँका गाईहरू यसरी 65 छन् यहाँ?
ठ्याक्कै यसरी हो भन्न त सकिँदैन। कोही त अब हाम्रै गाउँभित्रकै पनि छन् भने कहीँ चाहिँ बाहिरबाट लखेटिएर आएका गाईहरू पनि छन्। हामीले यसलाई पहिलो कसरी समाधान गर्ने भनेर विभिन्न यो गाउँकै बुद्धिजीवी सर्कलहरूको बैठक पनि बसेर चाहिँ यसलाई पहिलो चरणमा हामी लखटेर यसलाई समाधान गर्न सकिन्छ कि भनेर हामीले 3-4 चरणमा चाहिँ हामीले बाहिर अन्यत्र गाउँमा पनि हामीले लखटिएको अवस्था हो। तर यो ठाउँ भनेको चाहिँ यस्तो पशुहरूको लागि यस्तो व्यवस्थित ठाउँ रहेको रहेछ भन्ने कुरा हामीले बल्ल जानकारी भयो। यहाँ चाहिँ नजिकै पानीको व्यवस्थापन नदी बबई नदी रहेको जङ्गल रहेको र पशुहरूलाई समाजको पनि आवश्यकता पर्ने हुँदाखेरि जहाँ लखटे पनि फेरि यहीँ आइहाल्ने र अन्यत्र छिमेकी गाउँहरूका पनि पशुहरू चाहिँ यही ठाउँमा आउने चाहिँ एउटा चाहिँ रहेछ रहस्य
भन्ने कुरा। बजार क्षेत्रमा पनि छन् गाईहरू होइन, त्यसलाई पनि यता ल्याएर व्यवस्थापन गर्ने के सोच बनाउनु भएको छ?
अवश्य पनि हामीले यसलाई एउटा ठुलै गौशालाको रूपमा चाहिँ लैजानुपर्छ र दिगो व्यवस्थापन हुने हिसाबले चाहिँ हामीले यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो सोच हो। त्यसको लागि हामीले ठाकुरबाबा नगरपालिका वार्ड नम्बर 1 र वार्ड नम्बर 4 विनियोजित भएको गौशाला निर्माणको लागि जुन बजेट छ यसलाई हामीले वार्ड नम्बर 1 र वार्ड नम्बर 4 समितिहरू जुन बनेको छ यसमा हामीले छलफल पनि अगाडि बढाएका छौँ र यसलाई सम्मिलित गरेर कसरी चाहिँ गर्ने भन्ने चाहिँ हाम्रो छलफल 2-3 पटक चाहिँ हाम्रो भयो तर एउटा निचोडमा चाहिँ पुग्न सकिराखेको छैन। मात्रै किन भन्दाखेरि यो कहाँ चाहिँ व्यवस्थापन गर्ने भन्ने स्थानकै लागि चाहिँ अलिकति समस्या भएको हुँदाखेरि हाम्रो बर्गदाको यो मन्दिरको क्षेत्रमा भन्ने कुरो चाहिँ पहिला हामीसँग त्यो कुराहरू आएको हो। पछि हामीले समन्वय गर्ने क्रममा मन्दिर समितिसँग अलिकति त्यहाँ चाहिँ अप्ठ्यारो सिर्जना पनि भएको छ र त्यहाँ गाउँबाट चाहिँ अलिकति त्यहाँ चाहिँ राख्नु हुँदैन भन्ने खालको कुराहरू पनि आएको हुँदाखेरि
नगरपालिकाले के गरिदियोस् भन्ने चाहनुहुन्छ?
नगरपालिकाले अब दिगो हिसाबले चाहिँ कमसेकम पछि त यसको आय स्रोत बन्ला तर अहिले तत्कालैको लागि चाहिँ नगरपालिकाले चाहिँ यसलाई व्यवस्थित गर्नको लागि एउटा टहरोको व्यवस्थापन अनि त्यसपछि यो गाई हेर्नको लागि एउटा कर्मचारीको चाहिँ 2 जति कर्मचारीको व्यवस्थापन अहिले चाहिँ तत्कालको लागि गरिदिएको भए हामीलाई केही राहत हुन्थ्यो भन्ने लाग्छ।
कति जति खर्च लाग्ला अनुमानित?
खर्चको लागि यसै भन्दाखेरि अहिले हेर्नुहोस् महँगाईको जमाना छ, 1 पराललाई नै अहिले 1,000 डल्लम भन्छन्, त्यसको ढुवानी 500 गर्दाखेरि 1,500 त्यो खर्च हुन्छ। साथै पराल मात्रै खुवाएर भएन, नुन पिरो पनि खुवाउनु पर्ने हुन्छ। अहिले एउटा बोरी 25 नुनको नै अहिले 500 पर्छ लगभग भनेपछि हेरालुकै अहिले 10-12,000 तलबभन्दा कर्मचारी कोही बस्न मान्दैनन् यस्तो अवस्था छ। त्यसैले अब यसलाई हामीले दिगो पछिका वर्षहरूसम्म पनि धेरै लामो समयसम्म पनि कन्टिन्यू दिनुको लागि पनि कमसेकम हामीलाई 1 पनि लगभग हामीलाई लगभग 5 न्यूनतम 5 बढी नै हामीलाई चाहिँ खर्च चाहिन्छ।
त्यो के गर्यो भने ठाकुरबाबा नगरपालिकाभरिका सम्पूर्ण छाडा गाई व्यवस्थापन हुन्छन्,
अहिले तत्कालको लागि हामी सुरुवात गर्न सक्छौँ त्यति खर्चले।
उहाँ हुनुहुन्थ्यो बर्दिया खैलार गाउँका बडघर अर्जुन थापा, छाडा पशु चौपाएको व्यवस्थापनमा पहल थाल्नु भएको बारेमा हामीसँग कुराकानी गर्दै। हामीसँग छिमेक सेरिफेरसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले यही माघभित्र छ नम्बर प्रदेशका सातवटै मन्त्रालय स्थापना हुने, प्रदेशसभा हल तयार हुन करिब 3 महिना लाग्ने लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। सरकारले द्वन्द्वकालीन घटनाको सत्य निरूपण र बेपत्ता व्यक्तिको छानबिन गर्न गठन गरिएका 2 आयोगको समयावधि थप गरेको छ। मन्त्री परिषदको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि 1 वर्ष थप गरेको हो। म्याद थप भएपछि दुवै आयोगका पदाधिकारीले खुसी व्यक्त गर्दै क्रियाशील भएर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता प्राध्यापक डाक्टर विष्णु पाठकले सरकारले आवश्यक स्रोत साधन र ऐन संशोधनको बारेमा काम गर्ने बताउनु भएको छ। आयोगले यही माघ 14 गते प्रधानमन्त्री शेरबहादुर देउवा र 15 गते एमाले अध्यक्ष केपी शर्मा ओली, 16 गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटी ऐन संशोधन र आवश्यक स्रोत साधनबारे कुरा राखेपछि माघ 17 गते आयोगले समयावधि थप गर्न पत्र काटेको थियो। यस्तै सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले बेपत्ता पारेका व्यक्तिको छानबिन आयोग र सत्य निरूपणसँगै शहीद घोषणा समेत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताउनुभयो।
नेपालगञ्ज उपमहानगरपालिकामा बालश्रम न्यूनीकरणका लागि साझा पहल गर्ने सरोकारले प्रतिबद्धता जनाएका छन्। वडा नम्बर 17 भएको छलफलका सहभागीले वडा स्तरबाट बालश्रम हटाउन पहल गर्ने बताएका हुन्। वडा अध्यक्ष अजय पाठकले वडाभित्र काम गरिरहेका बाल श्रमिकहरूलाई परिवारमा फर्काउन वडा कार्यालय पनि लागि पर्ने बताउनु भएको छ। छलफलमा श्रमिक बालबालिकाहरूको अवस्था र उनीहरू श्रममा जानुको कारणका बारेमा जानकारी लिन श्रमिक बालबालिका र परिवारको अनुगमन गर्ने निर्णय भएको छ। स्थलगत अनुगमनपछि श्रमिक बालबालिकाहरूको पुनर्स्थापनाका लागि पहल गरिने अध्यक्ष पाठकले बताउनुभयो। अनुगमन वडा अध्यक्ष, वडा कार्यालयका पदाधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रतिनिधि, वडा स्तरीय बाल क्लब सञ्जाल र बासको संयुक्त रूपमा गरिने भएको छ।
5 वर्ष मुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण नगरी सुरु गाउँपालिका वडा नम्बर 4 का वडा सचिव हस्तबहादुर साई फरार भएका छन्। मुगुको ग्रामीण क्षेत्रमा पर्ने त्यस ठाउँका बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको रकम लिएर गाविस वडा सचिव फरार भएको स्थानीयहरूले बताएका छन्। सचिव शाही जिल्ला समन्वय समितिको कार्यालय मुस्ताङबाट काजमा सुरु गाउँपालिका वडा नम्बर 4 जानुभएको थियो। साउनदेखि एक दिन पनि वडा कार्यालयमा उपस्थित नभएपछि उहाँको खोजी भइरहेको वडा पालिकाका अध्यक्ष गणेश बहादुर बुढाले बताउनुभयो। दसैँको समयमा पटक पटक भत्ता बाँड्न गाउँमा गए पनि त्यस यता उहाँ नदेखिएको ले खोजी कार्य भइरहेको उहाँले बताउनु भएको छ। उहाँको साथमा रहेको 4,50,000 रकम अहिलेसम्म कार्यालयमा आउन नसकिएको वडा अध्यक्ष साईले बताउनुभयो।
जिल्ला बसोबास व्यवस्थापन समिति बर्दियाले जिल्लाभित्रका विभिन्न स्थानमा अतिक्रमित सडक र बस्तीको विवरण संकलन गर्ने जनाएको छ। समितिले सरकारी, सार्वजनिक र गुठी जग्गामा भएका अतिक्रमण रोक्न, अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधानका लागि विशेष कार्ययोजना बनाउने बताएको छ। नवनियुक्त अध्यक्ष रामकुमार थारूको अध्यक्षतामा बसेको समितिको बैठकले बाँसगढी नगरपालिका 6 का जुबेदा खातुन, मधुबन 8 का मेघबहादुर गुरुङ र बारबर्दिया 3 का जगतराम थारू सदस्यमा मनोनित गर्दै समितिलाई पूर्णता पनि दिएको छ।
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास स्थित आनन्द बजारको घटना सेलाउन नपाउँदै फेरि कञ्चनपुरकै बेलौरी नगरपालिकामा पनि सीमा विवाद बल्झिएको छ। भारतीय सीमासँग जोडिएको बेलौरी नगरपालिका 10 सडकघाटका नेपाली भूमिमै बाटो फ्राकिलो बनाउँदा भारतीय पक्षले हस्तक्षेप गरेपछि विवाद बल्झिएको हो। बेलौरी नगरपालिका 10 सडकघाटका नगरपालिकाले भारतीय सीमा क्षेत्रसम्म जोड्ने गरी सडक निर्माण गर्न खोज्दा भारतीय पक्षबाट अवरोध भएको जनाएको छ। नेपाली नागरिकले लालपूर्जा भएको खेतबारी लगाउँदै आएको आफ्नै दर्ता जमिनमा बाटो फ्राकिलो बनाउन खोज्दा समेत भारतीय पक्षले अनावश्यक रूपमा हस्तक्षेप गर्न खोजेको स्थानीयको भनाइरहेको छ।
बैतडीका 10 स्थानीय तहमध्ये 6 स्थानीय तहका केन्द्रमा विद्युत सेवा नहुँदा सेवा प्रवाहमा समेत समस्या भएको स्थानीय तहले जनाएका छन्। विद्युतको अभावमा नगरपालिकाले प्रदान गर्ने सेवामा समस्या भएको पुर्चौरी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुमार कुँवरले बताउनुभयो। जिल्लाको पुर्चौरी नगरपालिका, मिलौली नगरपालिका, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका केन्द्रमा विद्युत सेवा पुगेको छैन। विद्युत नपुगेका स्थानीय तहहरूले विद्युत सेवा विस्तारका लागि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीलाई आग्रह गरेको भए पनि बजेटको अभावमा विद्युत सेवा भने विस्तार हुन सकेको छैन।
चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले मेडिकल शिक्षामा अनियमितता गर्ने 43 जनालाई कारवाही गर्न सिफारिस गरेको छ। आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा अनियमितता गर्ने विश्वविद्यालयका पदाधिकारी, मेडिकल काउन्सिल र चिकित्सक गरी 43 जनालाई कारवाहीका लागि सिफारिस गरेको छ। विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा चिकित्सक उपेन्द्र देवकोटा, शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम सदस्य रहेको आयोगले तयार पारेको प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र केही स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको ठहर गरेको छ। हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भनियो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक श्रीफिरसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। जिल्ला कारागार सप्तरीका जेलर कृष्ण प्रसाद दाहाल 40,000 रुपियाँ घुस लिँदालिँदै पक्राउ पर्नु भएको छ। दाहाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको हो। दाहालले 2 कैदी बन्दीलाई अन्य कारागारमा सरुवा गरिदिने भन्दै रकम लिएको अख्तियारको भनाइ छ।
मुलुकभरका 753 स्थानीय तहमा झन्डै 3,000 कर्मचारीको अभाव रहेको छ। 3,000 कर्मचारीको अभाव भएपछि अधिकांश स्थानीय तह नियमित कर्मचारीको भरमा चलेका छन्। सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित मन्त्रालयको कमजोरीले स्थानीय तहमा कर्मचारी अभाव भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता शिवराम न्युपानेले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृततर्फ 1,044 र वडा सचिवतर्फ 1,058 पद रिक्त रहेको बताउनुभयो। सामान्य प्रशासन मन्त्रालयले गएको असोजमा 1,600 कर्मचारी स्थानीय तहमा सरुवा गरेको थियो। ती मध्ये 43 उपसचिव र 150 सुब्बा खरिदार मात्र सरुवा भएको ठाउँमा हाजिर भए पनि अरूले भने पहुँचका आधारमा सरुवा रद्द गरिसकेका छन्।
भेरी खबरको अन्त्यमा अब केही खेल खबर। विभागीय टोली नेपाल पुलिस धरानमा जारी बुढा सुब्बा गोल्ड कप प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। धरान रङ्गशालामा भएको खेलमा काकटभिटा फुटबल क्लब झापालाई 2-0 हराउँदै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो। 5 बुढा सुब्बा कप जितेको विजेता पुलिसलाई 2 अघि सकिएको आहार र गोल्ड कप फुटबलको विजेता समेत रहेको छ। पुलिस फाइनल प्रवेशका लागि पहिलो सेमी फाइनलमा भोलि सङ्कटा क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ भने अन्तिम क्वार्टर फाइनलमा भोलि आज थ्रिस्टार र सुदूरपश्चिम 11 भिड्ने भएका छन्।
खेलकै अर्को प्रसङ्गमा न्यू डायमन्ड कप राष्ट्रिय खुल्ला भलिबलको उपाधिको लागि आयोजक टोली र एपिएफ बीच प्रतिस्पर्धा हुने भएको छ। न्यू डायमन्डले पोखराको टप्स स्कुल र एपिएफले आर्मीलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका हुन्। नयाँ बसपारको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा आयोजक टोली न्यू डायमन्डले टप्स स्कुललाई 3-1 सोझो सेटमा पराजित गरेको हो। अर्को खेलमा एपिएफले विभागीय प्रतिद्वन्दी आर्मीलाई 25-15, 25-17 र 25-6 सोझो सेटमा हरायो। प्रतियोगिताको विजेताले 151,000 र उपविजेताले 101,000 रुपियाँ पाउने भएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
यही महिनाभित्र 6 प्रदेशका 7 मन्त्रालय स्थापना हुने प्रमुख सचिव प्रधानको भनाई। प्रदेश सभा हल तयार हुन करिब 3 लाग्ने।
सरकारले द्वन्द्वमा मारिएका सुरक्षाकर्मी र कर्मचारीहरूलाई सहित घोषणा गर्यो। बेपत्ता छानबिन र सत्य निरूपण आयोगको म्याद 1 थपियो।
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बर्दियाको बढिया तालमा 1 ज्यान गयो। अछामको मिल्ले गाउँपालिकामा ढुङ्गाले च्यापेर 2 मृत्यु।
र नेपाल पुलिस क्लब बुढा सुब्बा गोल्ड कप फुटबलको सेमी फाइनलमा प्रवेश, झापा बाहिरियो। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको साथमै रहनुहोला। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मीसहित दिलु रावत र मधुबन विषय बिदा हुन्छौँ। नमस्ते।